अभिवादन मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मीडियम वेब प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। २०४९ साल साउन 16 गते मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएर फर्कने क्रममा थाई एयरवेजको हवाईजहाज दुर्घटनामा परि इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको निधन भयो। उहाँकै स्मरणमा इन्सेकले 2051 सालदेखि प्रकाश मानव अधिकार पुरस्कारको स्थापना गरी हरेक वर्ष एकजनालाई पुरस्कृत गर्दै आएको छ। आजको कार्यक्रम मानव अधिकारका अथक योद्धा स्वर्गीय प्रकाश काफ्लेको 27 स्मृति दिवस तथा 25 प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रमको सेरोफेरोमा केन्द्रित छ। कार्यक्रममा हामीसँग मानव अधिकार सामान्य ज्ञान पनि छ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा तयार पारिएको रेडियो सामग्रीबाट। नेपालको मानवाधिकार आन्दोलनका अथक योद्धा प्रकाश काफ्लेको दुःखद निधन भएको 27 वर्ष भइसकेको छ। भारतको सर्वोच्च अदालतका भूतपूर्व प्रधान न्यायाधीश पीएन भगवतीको अध्यक्षतामा गठित साउथ एसियन टास्क फोर्स अन जुडिसियरी फर ह्युमन राइट्सको श्रीलंकामा भएको बैठकमा भाग लिएर 2049 साल साउन 16 गते स्वदेश फर्कँदा उहाँ चढ्नुभएको थाई एयरलाइन्सको विमान नुवाकोटको घोप्टेभिरमा दुर्घटना हुँदा उहाँको दुःखद निधन भएको हो। पञ्चायती हिंसा दमन र उत्पीड़नका विरूद्ध मानवाधिकारको बहालीका लागि मानवाधिकार संरक्षण मंचको तर्फबाट सक्रिय रहँदै आउनुभएका प्रकाश काफ्ले 2046 सालको संयुक्त जनआन्दोलनलाई सफल बनाउन निकै सक्रिय हुनुभएको थियो। निरंकुश पञ्चायती व्यवस्थामा मानवाधिकारको प्रत्याभूत हुनै नसक्ने भएकाले जनआन्दोलन सफल पार्नुपर्छ भन्दै उहाँ क्रियाशील हुनुभएको हो। इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेल सहकर्मी काफ्लेका बारेमा के भन्नुहुन्छ त?
लामो अवधि भयो जस्तो पनि लाग्छ, तर मैले हेर्दाखेरि चाहिँ नि मानिसको जीवन भनेको कसैको लामो हुन्छ कसैको छोटो हुन्छ, त्यो चाहिँ नि भौतिक रूपमा बाँच्ने भयो, तर मान्छेका योगदानहरू चाहिँ नि सधैँ भइरहेको हुन्छ। यत्रो लामो अवधि हो तर हरेक वर्ष इन्सेकले प्रकाशको त्यो दुर्घटना भएको दिनलाई सम्झना गर्छ र चाहिँ नि पुरस्कार दिइरहेछ भनेपछि प्रकाशका योगदानहरू चिरस्थायी छन् भन्ने कुरो हामीहरूले बुझ्नुपर्छ। र अर्को कुरो के हो भने मैले आफूले हेर्दाखेरि प्रकाशले गरेका कामहरू कस्ता भएका छन् उसले थालनी गरेको जस्तो धेरै मानिसलाई थाहा पनि छैन, विशेष गरी नयाँ जेनेरेसनलाई थाहा छैन कि प्रकाश काफ्ले नै यस्तो व्यक्ति हो जसले नेपालको पहिलो मानव अधिकार संस्था मानव अधिकार संरक्षण मंच स्थापना गरेको पञ्चायतकालमा, र त्यो गरे बापत हामीले धेरै दुःख पनि पायौं होइन, अरू साथीहरूले पनि त्यहाँदेखि जेल जानुपर्ने स्थितिहरू आयो। यही बेलामा मैले पाण्डवराज किमिरेलाई सम्झिन्छु, उहाँ पनि दिवंगत हुनुभयो, गोपाल गोतामी सम्झिन्छु, उहाँ पनि दिवंगत हुनुभयो, धेरै साथीहरू अब कति वृद्ध पनि हुनुभयो, बद्रीप्रसाद खतिवडा उहाँहरू हामीहरू एउटा टिममा 5-6 जना 7 जना लागेर चाहिँ नि शुरूआत गर्यौं, तर शुरूआतकर्ता भनेको प्रकाश काफ्ले नै हो। आज नेपालमा धेरै मानव अधिकार संस्थाहरू छन्, हामीले प्रकाशलाई चाहिँ त्यसरी हेर्नुपर्छ, त्यसैले लामो अवधि भएकै छैन भन्छु म, र मानव अधिकारका कामहरू उसले छोडेर गएका कामहरू अझै चुनौतीपूर्ण जाने भएको छ, नयाँ नयाँ कुराहरू आएको छ। त्यस्तै तपाईँले नेपालमा जब पहिलो संसदीय चुनाव भयो 2048 सालमा त्यो बेलामा निर्वाचन पर्यवेक्षण समिति भनेर एउटा बनाएर प्रकाश काफ्लेकै सोच हो र उसैले सबैलाई मान्छेलाई बोलाएर हामी सबै प्रकाश काफ्ले भन्दा म सँगै हुन्छु सधैँ होइन, हामीले चाहिँ त्यो निर्वाचन पर्यवेक्षणको सिलसिला चलायौं। आज देशमा निर्वाचन परीक्षण एउटा अभियान भएको छ, एउटा आन्दोलन भएको छ, भइरहेछ। त्यति मात्रै न, यहाँ निर्वाचन पर्यवेक्षणको हाम्रो राम्रो अनुभव लिएर अरू देशमा निर्वाचन पर्यवेक्षणको सिलसिला चलेको छ, त्यति मात्रै होइन एसिया स्तरमा गर्नुपर्छ भनेर यो आनफ्रेल भन्ने छ, एसियन नेटवर्क फर फ्री इलेक्सन्स भन्ने, त्यसको संस्थापक चाहिँ नि म प्रकाश हो। प्रकाश किन हो भने उसले नेपालमा सुरु गर्यो, म किन हो भने मैले संस्था नै बनाएँ र म लगायत केही साथीहरूले हामीले संस्था बनायौं र म त्यसको फाउन्डर उपाध्यक्ष हो, इन्सेक त्यसको मेम्बर हो। यसरी हामीहरूले यसरी हेर्नुभयो भने प्रकाशलाई तपाईँ कहाँ भेट्नुहुन्छ भन्दा हरेक दिन भेट्नु। त्यस्तै प्रकाशले जबसम्म मानव अधिकारका कुराहरू घर घरमा पुग्दैन तबसम्म मानव अधिकारको बहाली चाहिँ मानव अधिकार उपभोग गर्न पाउँदैनन् मान्छेहरूले। त्यसले मानव अधिकारको चेतना भनेको घर घरमा हुनुपर्छ, त्यो सरकारले मात्रै गर्ने होइन, त्यो कुनै एउटा निकायले मात्रै गर्ने भनेको हरेक व्यक्ति हरेक नागरिक मानव अधिकारप्रति सचेत हुनुपर्छ भन्ने उसको भनाइ थियो। आज देशभरि संयोग चाहिने संस्थाहरूले मानव अधिकार सचेतनता कार्यक्रम चलाछन् र नेपालमा सामान्य जनता पनि मानव अधिकारको कुरामा धेरै सचेत जनता हुन् यो हामीले स्थापित गरेका छौँ भन्दाखेरि यी सबै कुरा प्रकाशले गरेका हरेक चाहिने कामहरू अहिले पनि अझ सक्रियता साथ अझै नयाँ आउने चुनौतीहरूलाई बेहोर्दै अगाडि बढिरहेछ। त्यसैले यो वर्ष अवधि प्रकाश कति बाँचेको भए हुन्थ्यो भन्ने होइन, प्रकाशले के गर्यो भनेर तपाईँले सोध्न सक्नुहुन्छ। मान्छेको जन्मेको दिन पनि मान्छेले जाने उत्सव मनाउँछन् होइन, हामी त्यो नगरेर जुन दिन दुर्घटना भयो त्यो दिन हामी सम्झिन्छौँ प्रकाशलाई, किन त भन्दाखेरि के हो भने उसले गरेका कामहरू ऊ जन्मिनु नै महान कुरो होइन तर उसका बाँचेका अवधिमा उसले जे गर्यो त्यो चाहिँ नि महान हो। त्यसैले आज हामी प्रकाशको भौतिक जुन उपस्थिति नभएकोमा हामीलाई खड्किन्छ तर सँगसँगै प्रकाशले छोडेर गएका कामहरूमा हामी लागिरहनु पर्छ भन्ने प्रेरणा पनि दिइरहन्छ। मैले जाने यसरी हेर्ने गरेका छु नेपालमा तपाईँले यो कुनै अतिशोक्ति कुरो गरिरहेको छैन, मैले नेपालमा मानव अधिकारको कुरा गर्ने अरूहरू पनि हुनुहुन्थ्यो, अरू धेरै मान्छे हुनुहुन्थ्यो जो अहिले धेरै प्राउड भइसक्नुभयो तर प्रकाश यस्तो व्यक्ति हो त्यो जसले कुरो गरेर हुँदैन काम गर्नुपर्छ र अरू अन्तर्राष्ट्रिय संस्थाको पछि लाग्ने होइन, हाम्रो मानव अधिकारको बहालीको लागि हामीहरूले नै संस्था बनाउनु पर्छ भनेर संस्था बनाएको।
बहुदलीय व्यवस्थाको स्थापना पश्चात उहाँले 2017 सालपछि बेपत्ता पारिएका नागरिकहरूको खोजबिन गर्ने आयोग, मानवाधिकार हनन तथा संकलन समिति, जनआन्दोलन पीड़ित उच्चस्तरीय समिति र प्रजातन्त्रका सेनानीहरूको नामावली संकलन समितिको सदस्य रहेर सक्रियतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो। बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको वास्तविकता पत्ता लगाउनुपर्ने चुनौती राज्यका सामु अहिले पनि छ। अथक मानवाधिकार योद्धा तथा इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको स्मृतिलाई चिरस्थायी राख्ने क्रममा इन्सेकले 2051 सालमा स्वर्गीय काफ्लेको नाममा प्रकाश मानवाधिकार पुरस्कारको स्थापना गरेको हो। हरेक वर्ष मानवाधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्यरत एकजना अधिकार कर्मीलाई प्रदान गरिने यो पुरस्कारमा नगद 50,000 रूपियाँ, सम्मान पत्र तथा इन्सेकको प्रतीक चिन्ह रहेको छ। प्रकाश मानवाधिकार पुरस्कार 2075 मोरङका गुरूप्रसाद बराल पुरस्कृत हुनुभएको छ। यो पुरस्कारबाट पुरस्कृत हुने उहाँ 25 व्यक्ति हुनुहुन्छ। अब हामी प्रस्तुत गर्दैछौ गुरूप्रसाद बरालका बारेमा इन्सेकले तयार पारेको शब्द चित्र। नेपाल सरकारले सामुदायिक विद्यालयको शिक्षामा करोड़ौंको लगानी गरेको छ तर शिक्षाको स्तरमा उल्लेख्य सुधार आउन भने सकेको छैन। सप्तरीको तराई जिल्लाकै अति दुर्गम स्थान हो। डाक्नेश्वरी गाउँपालिका तराईमा रहेको जनता माविको रूपरङ बेग्लै छ। शैक्षिक स्तर सुधारका लागि गरिएको एउटा सफल प्रयासले यो विद्यालयको भवन र शैक्षिक स्तरमा सकारात्मक परिवर्तन आएको हो। यो परिवर्तनको श्रेय सामाजिक अभियन्ता गुरु बराललाई जान्छ। 2014 साल असार 4 गते ताप्लेजुङ जिल्लाको खेजेनिममा जन्मनु भएका बरालले 14 वर्षकै उमेरमा विद्यालय स्तरबाट सामाजिक अभियान थाल्नु भएको हो, जुन कामको निरन्तरता आजसम्म पनि छ। उहाँको अहिलेको अभियान पनि शैक्षिक सुधार र समाजको सकारात्मक परिवर्तनमा नै केन्द्रित छ। समाजमा भएका असमानता र अन्यायका कारण सामाजिक क्षेत्रमा केही गरौं भन्ने भावनाले घचघच्याएपछि उहाँको सामाजिक यात्रा सुरु भएको हो। शिक्षाको सुधार अभिभावकको आर्थिक स्तर र चेतना स्तरले पनि निर्धारण गर्छ। यसै कुरालाई ध्यानमा राख्दै बरालले महिलाहरूलाई एकत्रित गर्नुभयो। आर्थिक उपार्जनका लागि उद्यमशीलताका काम र विद्यालयका गतिविधि तथा शैक्षिक सुधारका लागि महिला समूहले निगरानी गर्दै आएका छन्। यिनै सूक्ष्म कामले समाजलाई सत्मार्गमा लम्काइरहेको छ। मोरङ, सिन्धुली र उदयपुर जस्ता जिल्लाका केही विद्यालयले यसको अनुसरण पनि थालेका छन् र परिवर्तनहरू समेत देखिन थालेका छन्। देशका अन्य सामुदायिक विद्यालयले पनि उहाँको कामको अनुसरण गर्न सके सामुदायिक शिक्षामा परिवर्तनको दिन देख्न धेरै समय लाग्दैन। राजनीतिले नै समाजलाई सही मार्गमा हिँडाउन सक्छ भन्ने आत्मविश्वासका साथ लाग्नुभएका बराल मदन भण्डारी स्मृति प्रतिष्ठान मोरङका अध्यक्ष हुनुहुन्छ। प्रतिष्ठानबाट सञ्चालित पोलिटेक्निकल स्कूलहरू पनि विपन्न वर्गका युवाहरूको लागि भरोसा बनेका छन्। राजनीति सामाजिक परिवर्तनको मियो हो भन्ने कुरालाई गुरूप्रसाद बरालले चलाउनु भएका अभियानले पुष्टि नै गरिदिएको छ। शान्ति, विकास र समृद्धिका लागि गरिब तथा पाखा पारिएका मानिसको आर्थिक उत्थान गर्नै पर्छ भन्ने उहाँको दृढतालाई समाजले बल्ल चिन्न थालेको छ। यी सबै कामका लागि गुरु बराल पाखा पारिएकाहरूका असल गुरु बन्न सफल हुनुभएको छ। यिनै प्रयासका अभियन्ता गुरूप्रसाद बराललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आफ्नो संस्थाका संस्थापक महासचिव मानवाधिकार योद्धा स्वर्गीय प्रकाश काप्लेको 27 स्मृति दिवसका अवसरमा 25 मानवाधिकार पुरस्कार 2075 प्रदान गर्ने निर्णय गरेको छ। प्रकाश मानवाधिकार पुरस्कार 2075 पुरस्कृत व्यक्ति गुरु बरालले पुरस्कार लिएपछि शिक्षाको क्षेत्रमा काम गर्न अझै हौसला थपिएको बताउनुभयो।
बाल मनोविज्ञानलाई विचार गरेर हामीले फेल गर्ने प्रथालाई अन्त्य गर्यौं, तर हाम्रा सामनेमा सिगरेट र सोभन्दा मुनिका आज विद्यार्थीहरू जो हाम्रा सामनेमा रहेका छन्, यो विद्यार्थीहरूलाई हामीले यदि सुरक्षित अवतरण गर्न सकेनौ भने आज बाल अधिकारको प्रश्न, शिक्षाको अधिकारको प्रश्न हाम्रा सामनेमा प्रश्न चिन्ह भएर खडा हुन्छ। यस अर्थमा आज तेस्रो अर्को यो महत्वपूर्ण कडी रहेको छ। मैले पहिलो कडीको रूपमा भने कि विद्यालयमा ड्रप आउट हुने संख्या अत्यन्त ठूलो छ। दोस्रो मैले निवेदन गर्ने सिकाइ उपलब्धि 50% भन्दा न्यून रहेको छ। तेस्रो मैले निवेदन गरे आज यो विद्यालयमा गएका नानीहरू मध्ये आज सिगरेट र सोभन्दा मुनिका नानीहरूको संख्या अत्यन्त ठूलो छ। त्यति मात्रै होइन, आज नेपालका 30,000 सामुदायिक विद्यालयहरू मध्ये 88,000 भवन छन्। 88,000 भवन मध्ये 41% भवन विद्यार्थीहरू पढ्न लायक छैनन्। जोखिमपूर्ण ढंगले हामीले पढाइरहेका छौं, जबरजस्ती पढाइरहेका छौं, मानौ ती भेडा बाख्राहरू हुन् जसलाई हामीले जहाँ जसरी कोचेर भए पनि पढाए हुन्छ। अब लोकतन्त्रमा यो स्वीकार्य छैन। त्यसै हुनाले अब राष्ट्रले सम्पूर्ण संकल्प गरेर जसरी भूकम्प आएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय हातेमालो भयो र भूकम्प पुनर्निर्माणको राष्ट्रिय संकल्प गरियो, अब हामीहरूले यो 48,000 विद्यार्थीहरूको सन्दर्भमा अब इन्साफ गर्नुपर्ने बेला आएको छ। त्यसै हुनाले अब यो 41% अथवा 36,000 भवन तत्काल राष्ट्रले निर्माण गरेर सबै बाल बालिकाहरूलाई एउटा उपयुक्त शैक्षिक वातावरण बनाउनु आजको हाम्रो जिम्मेवारी रहेको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। तत्कालीन नेकपा माओवादी र नेपाल सरकार बीच विस्तृत शान्ति सम्झौता कहिले गरिएको हो? प्रश्न फेरि एकपटक। तत्कालीन नेकपा माओवादी र नेपाल सरकार बीच विस्तृत शान्ति सम्झौता कहिले गरिएको हो? यो प्रश्नको सही जवाब साउन महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, radio.insec@gmail.com पत्र पठाएर वा 01-521-8770 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन तथा मानवाधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेजमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। सामान्य ज्ञान प्रतियोगिताका विजेता प्रत्येक महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौ। हवस् त, यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि विदा माग्छु। नमस्ते।